حرم کی مقدس فضاؤں میں گم ہوں میں، جنت کی ٹھنڈی ہواؤں میں گم ہوں، حرم کی مقدس فضاؤں میں گم ہوں میں، جنت کی ٹھنڈی ہواؤں میں.
الحمد لله رب العالمين والصلاة والسلام على أشرف الأنبياء والمرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم اللهم صل وسلم على نبينا محمد اللهم صل وسلم على نبينا محمد اللهم صل وسلم على نبينا محمد میرے پیارے نبی صلی اللہ علیہ وسلم آہستہ آہستہ خدیجہ کے ساتھ چلے جا رہے تھے. دونوں کچھ دیر پیدل چلنے کے بعد ایک گھر میں داخل ہو گئے. غالباً یہی ورقہ بن نوفل کا گھر تھا. میں جہاں دل ہی دل میں خوشی محسوس کر رہی تھی کہ میرے نبی کی بعثت کا وقت آ گیا، وہاں ایک خوف نے مجھے گھیرے ہوئے تھا، کیونکہ میں جانتی تھی اب میرے پیارے نبی کی زندگی میں بہت بڑا انقلاب آ جائے گا. ان کی زندگی کا بہت مشکل دور شروع ہونے والا ہے. غم اور دکھوں کے پہاڑ آپ کو گھیر لیں گے، مشکلات ہی مشکلات کھڑی ہو جائیں گی، سختیاں اور چین سے بیٹھنے کا وقت ختم ہو جائے گا. یہ تو ایسا مصائب کا دور شروع ہونے لگا ہے جو شاید آپ کی زندگی کے اختتام پر ہی جا کے ختم ہو. میرے پیارے نبی کو اس وقت اس بات کا ہرگز اندازہ نہیں. پتہ نہیں آپ کیسے اس سب کا سامنا کر سکیں گے. دونوں کو گھر میں داخل ہوئے کچھ دیر ہو چکی تھی. میں نے دروازے سے کان لگا لیا، اندر سے آواز آ رہی تھی، آپ کو مکہ سے یہ لوگ ضرور نکال دیں گے. میں نے اپنے نبی کی پھر آواز سنی. آپ کی آواز میں ایک بے چینی اور اضطراب تھا. کیا یہ مجھے مکہ سے نکال دیں گے؟ میں وہیں دیوار کا سہارا لے کر بیٹھ گئی اور آنسو میری آنکھوں سے ٹپ ٹپ گرنے لگے. ہائے میرے نبی، آپ کو کیا پتا یہ آپ کے ساتھ اب کیا کیا کرنے والے ہیں. وہ جو آج آپ کو اتنی محبت سے دیکھتے ہیں، یہ آپ کو قتل تک کرنے کے در پہ ہو جائیں گے. آہ، میں دیکھ نہیں سکتی کہ میرے نبی کو ایک کانٹا بھی چپے. مگر آنے والا وقت تو کانٹوں کا راستہ ہے. واقعی درجات یوں ہی بلند نہیں ہوتے، اس کے لیے کانٹوں بھرے راستوں سے گزرنا ہی پڑتا ہے. میں نے دیکھا کچھ دیر بعد یہ خوبصورت جوڑا خاموشی سے اس گھر سے نکلا ہے اور واپس اپنے گھر کی طرف چل دیا. آج کا دن تو وہ ہے جس کو تاریخ یاد رکھے گی کہ آج رحمت للعالمین کی بعثت اس دنیا میں ہوئی. آج انسانیت کی ہدایت کے سامان کی پہلی قسط دنیا میں نازل ہوئی ہے. آج تو خوشی کا دن ہے. میرے نبی کے سر پر نبوت کا تاج سجا دیا گیا ہے. میں اپنے آپ کو خود ہی تسلیاں دیے جا رہی تھی. میں نے آنکھیں بند کی اور جب اس بار کھولی تو میرے پیارے نبی اپنی بیوی خدیجہ کو وضو کرنے کا طریقہ سکھا رہے تھے اور بتا رہے تھے کہ جبرائیل نے مجھے اسی طرح سکھایا. پھر نماز کا طریقہ سکھانے لگے، بالکل ایسے ہی جیسے ہم اپنے گھر والوں کو بچوں کو نماز سکھاتے ہیں. ایک ایک بات میرے نبی اچھے طریقے سے سمجھا رہے تھے اور خدیجہ غور سے سن رہی تھی اور بالکل ویسے کیے جا رہی تھی جیسے آپ بتا رہے تھے. کتنی فرما بردار، کتنی سمجھدار بیوی ہیں. اگرچہ عمر میں میرے نبی سے بڑی ہیں مگر کیسے ہر بات میں ان کی دلجوئی کرنے والی، تسلیاں دینے والی، ڈھال کی طرح بن جانے والی. پھر میرے نبی ان کو نماز پڑھانے لگے. और मैं सोचने लगी, देखो नमाज और वुजू ये कितनी अहम काम है कि अभी तो नबुवत मिले हुए ज्यादा अरसा भी नहीं हुआ और साथ ही नमाज शुरू हो गई। मैं देख रही थी वो दोनों बहुत अच्छे तरीके से नमाज पढ़ रहे थे। हाँ उनकी नमाज मुख्तसर थी, जैसे हमारी कसर नमाज होती है हम सफर में पढ़ते हैं, इसका मतलब है शुरू में इसी तरह का हुक्म हुआ होगा। मैंने देखा अभी तक मेरे नबी ने किसी को जा जाके तौहीद का पैगाम नहीं दिया, ना ही कोई खुल्लम खुल्ला ऐलान किया। जो कोई भी आपके करीबी लोग हैं वो आपके पास आ रहे हैं तो उनको ही दावत दे रहे हैं। अभी तक जिंदगी में कोई ज्यादा मुश्किलात का दौर शुरू नहीं हुआ, अभी तक सुकून नजर आ रहा है। हत्ता कि एक दिन तो मैंने देखा कि कुछ लोगों के पास से मेरे नबी गुजरे तो वो दो लोग आपस में कहने लगे, बनू अब्दुल मुत्तलिब के इस जवान के पास आसमान से वही आती है। ऐसा लग रहा था कि उनको अभी तक कोई प्रॉब्लम नहीं है। मैंने आंखें बंद की और जब खोली तो मैं अपने नबी के घर पे थी। यहां कोई बड़ी दावत का इंतजाम हो रहा था, बहुत से लोग आ रहे थे, मेहमान आके बैठ रहे थे और एक तरफ बकरी की रान पका के रखी हुई थी, दूध भी था और गल्ले से भी कुछ तैयार किया गया था। घर में काफी रश हो गया था, तकरीबन 40 के करीब मेहमान जमा हो चुके थे। मेरे नबी ने एक छोटे लड़के से फरमाया, अली खाना लाओ। लड़के ने सरीद का प्याला लाकर मेरे नबी के आगे रख दिया। मेरे नबी ने बकरी की रान के गोश्त के कुछ हिस्से को अपने दांतों से काटा और उसको बर्तन के किनारों पर रख दिया। फिर अपने मेहमानों से फरमाया, बिस्मिल्ला पढ़ के खाइए। मैं देख रही थी सब शौक से खाना खा रहे थे। फिर मेरे नबी ने लड़के से दोबारा फरमाया, अली इनके लिए दूध ले आए। अली दूध का बड़ा प्याला ले आए। ये खाना और ये दूध इतना था कि मेहमानों में से कोई एक अकेला आदमी भी सारा खा और पी जाए। मैंने सोचा ये तो कम पड़ जाएगा, जैसे मुझे अपने घर में भी यही फिक्र होती है कि कहीं खाना कम ना पड़ जाए। यहां पे तो साफ लग रहा था कि मेहमान इतने सारे और खाना इतना कम। मगर मेरी हैरत की इंतहा ना रही कि सबने पेट भर के खाना खाया और दूध भी पिया, मगर इतनी बरकत थी कि खाने में कुछ भी कमी वाकई नहीं हुई। जब सब शौक से खा और पी चुके तो कुछ गपशप के मूड में आ गए। तब मेरे नबी को मैंने देखा, ऐसे लग रहा था वो कुछ कहना चाहते हैं, लेकिन अभी उन्होंने बात शुरू भी नहीं की। एक हट्टा कट्टा सुर्ख और सफेद रंगत वाला शख्स जिसके गाल ऐसे थे जैसे शोले निकल रहे हैं, उसकी दो चोटियां भी थी, जुल्फें भी थी, वो बातें बनाने लगा और सब मेहमानों से कहने लगा, मोहम्मद ने तो तुम पे जादू ही कर दिया। मैं उसकी बात सुन के एकदम ठिठक गई, ये क्या कह रहा है, ये कोई हसद है या क्या, ऐसी बात करने का इस वक्त क्या तुक बन रहा है। फिर मेरे नबी की तरफ मुड़ के कहने लगा, ये तुम्हारे चचा और उनके बच्चे मौजूद हैं, जो कहना है कहो मगर नमाज की बात ना करना। गालिबन नमाज से उसका मकसद दीन था। और सुन लो अच्छी तरह, तुम्हारा कबीला कोई पूरे अरब पे कुदरत नहीं रखता। मैं सोच रही थी ये कैसा आदमी है, ये क्या कह रहा है, मेरा दिमाग शल हो रहा था। मेरे नबी ने तो अभी कुछ कहा भी नहीं और इसको इतनी तकलीफ हो गई। फिर मुझे ख्याल आया कि ऐसी बातें मैं पहले भी सुन चुकी हूं, जब हमारे यहां की मजलिस में दीन की कोई बात कही जाती थी तो बाज लोग इसी तरह कहते थे, बस करो ये बातें, हमें नहीं सुननी, और टॉपिक बदलने की कोशिश करते थे। मैंने सुना वो कह रहा था, मैंने तो कभी किसी को ऐसा नहीं देखा जैसे तुम हो। तुम तो अपनी कौम के लिए इतना बड़ा शर लाए हो जो कभी कोई नहीं लाया। कई मेहमान इस सब बदमजगी की वजह से उठकर जाने लगे, और ये मेरे नबी का हौसला था, उनका तहम्मुल था कि वो बोले जा रहा था और ये आगे से खामोश थे। मेरा तो खून खौल रहा था और मेरा दिल कर रहा था कि मैं इसको कुछ सुनाऊं। ये कोई तरीका है? आप किसी के घर आए और उसको इस तरह से बातें सुना रहे, जबकि उन्होंने तो अभी कुछ कहा भी नहीं। और फिर तुमको नहीं सुनना ना सुनो, मगर बाकियों को तो सुनने दो। एक एक करके मेहमान जाने लगे। जब सब चले गए तो मेरे नबी ने बड़े तहम्मुल से अली को बुलाया और फरमाया, अली, आज तो अबू लहाब ने मुझे बात नहीं करने दी, ऐसा करो कल दोबारा सबको दावत पर बुलाओ। फिर मैंने देखा दूसरे दिन भी मेहमान जौक दर जौक आ रहे हैं, खा रहे हैं, पी रहे हैं, और वो ही तमाम सीन दोबारा रिपीट हुआ जो पिछले दिन हुआ था। इसी तरह वो शख्स खड़ा हो गया और बोलता रहा हत्ता कि सब लोग चले गए। फिर मेरे नबी ने उसी तरह से अली से फरमाया, और तीसरे दिन भी इसी तरह दावत हुई, मगर इस दफा मेरे नबी ने उस शख्स को बोलने नहीं दिया, और उसके बोलने से पहले ही ऐसा खूबसूरत कलाम किया किसी को बीच में बोलने की जुर्रत ना हो सकी। कितनी मीठी गुफ्तगू थी, अंदाज कितना दिल मोह लेने वाला था। नपी तुली बात, ना कोई बेजा तूल कि लंबी कहानियां कह रहे हो, ना ही इतनी मुख्तसर बात कि समझ ही ना आए, ना कोई गोल घुमा के बात की, साफ सीधी बात, और इस कदर खूबसूरत तरीके से पहले अल्लाह ताला की तारीफ बयान की, और फिर मेरे नबी ने पूरे खानदान से फरमाया, बेशक रहनुमा अपने खानदान से कभी झूठ नहीं बोलता, अल्लाह की कसम अगर मैं सारी दुनिया से झूठ बोल लूं तब भी मैं तुमसे नहीं बोलूंगा, और अगर मैं सारी दुनिया को धोखा दूं तब भी कभी तुम्हें धोखा नहीं दूंगा। अल्लाह वहदहू ला शरीक लहू की कसम खा के कहता हूं कि मैं तुम्हारे लिए खास तौर पे और तमाम इंसानियत के लिए अमूमी तौर पे अल्लाह का रसूल बना के भेजा गया हूं। अल्लाह की कसम, तुम लोग इस तरह मर जाओगे जैसे तुम सो जाते हो, फिर इस तरह उठाए जाओगे जैसे तुम जाग जाते हो। इसके बाद तुम्हें तुम्हारे आमाल का हिसाब देना होगा, और तुम्हें भलाई का बदला भलाई से मिलेगा और बुराई का बदला बुराई से दिया जाएगा। फिर या तो हमेशा की जन्नत होगी या हमेशा की जहन्नुम। ए बनू अब्दुल मुत्तलिब, अल्लाह की कसम मैं अरब में किसी नौजवान को नहीं जानता जो अपनी कौम के लिए इससे बेहतर चीज लाया हो जो मैं तुम्हारे लिए लाया हूं। बेशक मैं तुम्हारे पास दुनिया और आखिरत की भलाई लाया हूं, और अल्लाह अज्ज व जल ने मुझे हुक्म दिया है कि मैं तुम्हें उसकी तरफ दावत दूं। इस पर तुम में से कौन है जो मेरी हिमायत करेगा, जो मेरी मदद करेगा, जो मेरा बाजू बन जाएगा? कितनी साफ और सीधी बात थी। मैंने फौरन हाथ खड़ा कर दिया, मैं आपका साथ दूंगी। मगर मैंने देखा पूरे माहौल पे सन्नाटा छा गया था, सब खामोश थे, किसी में कुछ बोलने की हिम्मत नहीं थी। अरे तुम लोग क्यों नहीं बोलते? वो तुम्हें दुनिया और आखिरत की भलाई का पैगाम दे रहे हैं, तुम लोगों का क्या हो गया? तुम लोग चुप क्यों हो? क्या तुम लोग दुनिया और आखिरत की भलाई नहीं चाहते? मगर कोई भी टस से मस नहीं हो रहा था, सब जूं के तू तू बैठे हुए थे। फिर मैंने देखा सब लोगों में से वही नन्ना सा बच्चा अली खड़ा हो गया। میرے نبی نے فرمایا، علی تم بیٹھ جاؤ. پھر دوسری دفعہ وہی سوال دہرایا، تم میں سے کون ہے جو میری حمایت کرے گا؟ اس بار بھی میں نے دیکھا وہ چھوٹا سا بچہ کھڑا ہو گیا. پھر میرے نبی نے ان کو بٹھا دیا. تیسری دفعہ پھر انہوں نے پوچھا، یہ کیسے لوگ ہیں جو میرے نبی کا ساتھ دینے کے لیے آگے نہیں بڑھ رہے؟ اس کے بعد میں نے دیکھا بچے کے والد ابو طالب کھڑے ہوئے اور کچھ اچھی باتیں کہیں. باقی مہمانوں نے بھی کچھ اچھی باتیں کہیں اور رخصت ہو گئے. مگر کوئی بھی آپ پر ایمان لانے والا ایسا نہیں تھا کہ آگے بڑھ کے آپ کا ساتھ دینے کے لیے وعدہ کریں. اور وہ سرخ رنگت والا شخص جس کو لوگ ابو لہب کہہ کے پکار رہے تھے، آج بھی باز نہ آیا اور بولا، اے بنو عبد المطلب، اللہ کی قسم یہ اتنی بری بات ہے، محمد کو روک لو اس سے پہلے کہ اور لوگ روکیں. وہ تو ایسے کہہ رہا تھا جیسے کہ کوئی بگڑا ہوا بچہ ہو جس کو روکنا ضروری ہے. وہ بولے جا رہا تھا، اگر اس وقت تم اس کو لوگوں کے حوالے کرو گے تو خود ذلیل ہو جاؤ گے، اور اگر اس وقت تم نے لوگوں کے حوالے نہ کیا تو مارے جاؤ گے. میں نے سوچا یہ کیسا بدبخت انسان ہے، اس کو شرم نہیں آ رہی، یہ کیا کہہ رہا ہے، اور کوئی اس کو باز کرنے والا نہیں. کمرے میں گرما گرمی سی شروع ہو گئی، سب کچھ نہ کچھ بولنے لگے، ایک شور برپا ہو گیا. اتنے میں ابو طالب کھڑے ہوئے اور بولے، واللہ میں جب تک زندہ ہوں میں محمد کی حفاظت اور دفاع کروں گا. مجھے ان کی بات سن کے اس قدر خوشی ہوئی، ایسے ماحول میں ان کا یہ کہنا کتنی بڑی بات تھی. یہ وہی جان سکتا ہے جو وہاں ہو. دوسروں کو سمجھ نہیں آ سکتی کہ جب سب آپ کی مخالفت پر تل جائیں، ہر طرف سے ریجیکشن کی آواز آنے لگے، تب کوئی دیوار بن کے سامنے آ کے کھڑا ہو جائے اور سب کو دکھا دے کہ اب تم نے اگر اس تک پہنچنا ہے تو مجھ سے ٹکرا کے جانا ہوگا. یہ کوئی چھوٹی بات نہیں تھی. میرے دل میں ابو طالب کی عزت آج پہاڑ کے برابر ہو گئی. میں نے دیکھا ایک عورت جو ایک طرف بیٹھی تھی اور میرے نبی ان کو پھپھی صفیہ کہہ کے پکار رہے تھے، اپنے بھائی ابو لہب سے کہنے لگی، اے بھائی تمہیں کیا اچھا لگے گا کہ تمہارے بھتیجے کی رسوائی ہو؟ اللہ کی قسم ہمیشہ سے علم والے خبر دیتے رہے کہ عبد المطلب کی اولاد میں کوئی نبی آئے گا، اور ہو سکتا ہے وہ نبی محمد ہی ہوں. ابو لہب غصے میں بولا، یہ بیکار باتیں چھوڑ دو، یہ تم عورتوں کی اپنی بنائی ہوئی باتیں ہیں، بس کرو. یہ لگتا ہے اس معاشرے میں نہ تو عورت کی کوئی عزت نہ ہی عورت کی بات کی کوئی حیثیت تھی. یہ مردوں کا معاشرہ لگ رہا تھا. میں نے دیکھا سب اپنی اپنی ہانک رہے تھے، کوئی کسی کی سن نہیں رہا تھا. میں چاہتی تھی کسی طرح میں اپنے نبی کی تائید کے لیے، حمایت کے لیے کھڑی ہو سکوں. یہاں تو میں دیکھ رہی تھی ان کے تو اپنے خاندان والے بھی ان کی مخالفت پہ تل گئے ہیں، ان کے تو اپنے خاندان والے بھی ان کی بات نہیں سن رہے. یا اللہ یہ کتنا مشکل وقت ہے، اپنے ہی اگر تنقید کرنے لگے اور باتیں بنانے لگے تو باہر والوں کو کون روکے گا؟ میرے نبی کو اپنے ہی دکھ دینے لگے. پھر میں نے سوچا میں اپنے خاندان کی چھوٹی چھوٹی باتوں پر اور طنز پر کتنی پریشان ہو جاتی ہوں، کتنی نالاں ہو جاتی ہوں، اور میرے نبی نے تو شروع دن سے اپنے پیاروں کے ہاتھوں اتنے سخت الفاظ سنے، ان کا دل کیسے کٹتا ہوگا، کتنا دکھی ہوتا ہوگا جب اپنے ہی باتیں بنانے لگے तो दुख ज्यादा होता। मैं देख रही थी मेरे नबी सबर से बैठे हुए थे और सबकी बातें सुन के भी उनके आजम में कोई फर्क नजर नहीं आ रहा था। यूं लगता था कि वो अकेले भी होंगे तब भी डट के खड़े रहेंगे, चाहे उनको अकेले इन तूफानों से गुजरना पड़े, वो किसी की परवाह नहीं करेंगे। मेरी आवाज वहां तक पहुंच नहीं सकती थी, ये जानते हुए भी मैंने कहा मैं आपका साथ दूंगी। मैं लोगों से कह रही थी तुम देखते नहीं ये तुम्हारे लिए कितने ही बड़ी फलाह का पैगाम लाए हो, तुम तो खुशकिस्मत हो कि ये पैगाम सबसे पहले तुम तक पहुंच रहा है। तुम सोच भी नहीं सकते तुम कितनी बड़ी सआदत पा सकते हो अगर तुम इनकी बात मान लो, तुम खुश नसीब हो सकते हो अगर इनके रास्ते को अपना लो। मैं तुम्हारी जगह होती तो मैं तो जरूर ऐसा करती। एकदम मेरे अंदर से आवाज आई, क्या वाकई तुम सच कह रही हो, क्या वाकई तुम मान लेती? ए बीबी, तुम्हारे सामने तो तुम्हारे नबी के फरामीन तुम्हारे जमाने में कई बार दोहराए गए, कई बार तुम्हें अहादीस सुनाई गई। तुम तो उनको अपना नबी मानती हो, फिर भी तुमने उनके हुक्मों को इग्नोर किया। जो आसान लगा वो कर लिया और जो मुश्किल लगा वो छोड़ दिया। तुम इन लोगों को क्या कहती हो, खुद अपने गिरेबान में झांक के तो देखो। इनका कलमा पढ़ के भी तुमने इनसे कितनी वफा की। मैं अपने इस जमीर की आवाज को दबा ना सकी, मैं लाजवाब हो गई। वाकई दावे करने बड़े आसान है, मगर जब अपने मफाद पे जद पड़ती है, जब अपनी मर्जी को तोड़ना पड़ता है, जब अपनी ख्वाहिशात को दबाना पड़ता है, तो बहुत ही कम लोग हैं जो खड़े रह सकते हैं। वो ही जमते हैं फिर जिनको और किसी चीज की परवाह नहीं होती सिवाय अपने रब की जात के। वाकई ये रास्ता कांटों का है, इससे गुजर के ही कामयाबियां मिल सकती हैं। और वो जो इसको फूलों की सेज समझते हैं बहुत गलती पे हैं। आज का एपिसोड यहाँ तक ही है, कल इंशाल्लाह इसके बाद के हालात देखते हैं कि क्या हुए।